नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी शरद पौडेलको उपन्यास लेखेको वाचन लिएर आएका छौं। गएको साता हामीले लेखेको 14 श्रृङ्खलासम्म वाचन सुन्यौं। 14 श्रृङ्खलासम्म आइपुग्दा लेखे निकै जान्ने भइसकेको छ। उसले धेरै कुराहरू थाहा पाउन थालेको छ। सुनामबाट पनि उसले धेरै कुरा सिकिसक्यो। परशुरामसँग उसको दोस्ती अझ धेरै जमेको छ। अब के हुन्छ सुनौ शरद पौडेलको उपन्यास लेखेको 15 श्रृङ्खला पृष्ठ 267। दिल्ली विश्वविद्यालयको ठूलो हल नेपालीहरूले खचाखच भरिएको छ। अघिल्लोतिरको मञ्चको कुर्सीमा केही मानिसहरू बसेका छन्। छेउको कुर्सीमा सुनाम छन्, अरू एक दुई अपरिचित पनि छन्। परशुराम हातमा कागज लिएर यताउता हस्याङ फस्याङ गरिरहेको छ। काने खुसी र बातचितले हलभित्र गल्याङमल्याङ भइरहेको छ। मञ्चको छेउको माइकमा परशुरामलाई देखेपछि हलभरिका नेपालीहरूले ताली बजाउँछन् र शान्त हुन्छन्। साथीहरू, आज हाम्रो श्रमिक एकता संगठन दिल्लीको तेस्रो सम्मेलन हुन गइरहेको छ। यस उपलक्ष्यमा यहाँ आउनुभएका सबै साथीलाई म स्वागत गर्दछु। यो सम्मेलनको कार्यक्रममा हामीले नेपालका साथीहरूलाई पनि बोलाएका छौँ। उहाँहरूले पनि हामी छेउ के कुरा भन्नु नै हुनेछ। हामीसँग हाम्रो आफ्नै गीत गाउने टोली पनि छ। भाषणको बीचबीचमा गीत टोलीले हामीलाई गीत सुनाउनेछ। बोल्ने साथीहरू धेरै हुनुहुन्छ, त्यसैले प्रत्येक साथीले 10-15 मिनटभन्दा लामो भाषण नगरिदिनु होला। सुरुमा मैले यहाँ बोलाउँदैछु रणबहादुर दाईलाई, उहाँ आएर यो सम्मेलनको बारेमा केही भनिदिनुहुनेछ। परशुरामको यो भनाइसकेपछि बोल्ने पालो सुरु हुन्छ। यसरी रणबहादुर, तिलकराम, गङ्गा प्रसाद हुँदै बोल्ने पालो आयो लेखेको। परशुरामले माइकबाट बोल्यो, अब तपाईँ हाम्रो सामु आउनुहुँदैछ लेखे दर्जी। परर ताली बज्यो। भाषण सुन्नेहरूको बीचबाट एउटा कालो कालो स्याखुट्टी आकृति मञ्चतिर बढ्यो। मञ्चमा टेक्ने बित्तिकै उसले मञ्चको कुर्सीमा बसेका साथीहरूलाई नमस्कार गर्यो। छेउमा बसेका सुनाम दाईसँग लेखेका आँखा जुदे। सुनाम लेखेको आँखामा हेरेर मुस्कुराए। साथीहरू, म नेपाल मुलुकको पर्वत जिल्लाको पातले भन्ने गाउँबाट आएको लिखे दमाई तपाईँहरूसम्म केही कुरा भनौँ भनेर यहाँ उभिएको छु। हुन त मैले के जानेको छु र तैपनि आफ्ना मनका एक दुई बात म कहन्छु। साथीहरू, म लिखे दमाई आफ्ना नाकको सिँगान पनि राम्ररी पुस्न नसक्ने उमेरा साउका घर गोठालो बसेको मान्छे हुँ। घर खाने केही थिएन, लाउने केही थिएन। जग्गा जमिनको नाममा ऊ एउटा घर नामको छाप्रो उभिएको जमिन मात्रै आफ्नो थियो। बाबुले भारी बोकेर कमाएको पैसाले हाम्रो परान जोगिएको थियो। तै विषय केही होला कि भन्ठानेर होला, बाउले मलाई बिष्टमुखियाका घरमा गोठालो राखे। त्यहाँ मैले के गरिनँ, त्यहाँ मैले के खाइनँ। साउका लात खाएँ, बिष्टका बात खाएँ, परानसम्म रहने गरेर पनि मैले काम गरेँ। तर पनि मैले जस पाइनँ, उल्टो लौरो पाएँ, चोट खाएँ। त्यो कलिलो उमेरा, त्यो कलिलो ज्याना, बिष्टले हानेको घोचाको चोट पनि सहेको छु मैले। तिनले हानेको बुट जुत्ताको चोट पनि खपेको छु मैले। साउ मुखियाले हानेको चोटले थला परेको थाहा पाएपछि बाबुआमाको मन पग्लिएछ कि क्या हो। तिनले मलाई विष्टको घरबाट छुटाए। हो, म घर त फर्किएँ, तर घरमा खानी लाउने केही थिएन। बिहान खायो बेलुकी के खाम, बेलुकी खायो बिहान के खाम। यस्तै रीतमा बाउसँगै आफू शब्द भारी बोक्दै मैले घरमा नै एक दुई वर्ष बिताएँ। तर कतै जान पाए नै हुन्थ्यो, केही सन्चो काम गर्न पाए नै हुन्थ्यो भनेर मनमा कुरा खेलिरहन्थ्यो। हाम्रा गाउँका दिल्ली लाउरी दाई, बम्बे लाउरी दाईलाई देख्दा मनि इन चाहिँ लाउरे बन्न पाए त हुन्थ्यो नि भन्ने लागिरहन्थ्यो। साथीहरू, म दिल्ली आएर नोकरी गर्न थालेको पनि 5 वर्ष भएछ। यहाँ पनि कहिले भाँडा माझे, कहिले फुलबारी गोडे, पानी हाले, कहिले साउसेठका गाडी धोएँ, कहिले कुखुराका दिशा सोहोरे। 5 वर्षसम्म यत्रो दुःख र मिहिनेत गर्दा पनि म अहिले पनि रित्तै छु। म दिल्ली आउँदा निहार साउ कहाँ लगेर बन्दकी राखेको तामाको भाँडा झिक्न सक्नेसम्मको पैसो तक मैले यहाँ आएर पनि जोड्न सकिनँ। मलाई लाग्छ हामी सबैको हालत त्यस्तै हो। तर पनि आफ्नो मुलुकमा यही काम गरेर आफ्नो पेट तक पाल्न नसक्ने बाध्यताले गर्दा हामी परदेशमा बसेका छौँ। यहाँ हाम्रो अभिगत यस्तो छ, उता बाबुआमा लाउरे छोराले कहिले पैसा लिएर आउला भनेर बाटो हेरेर बसेका छन्। रित्तै हात घर जाँदा शरम हुन्छ भन्ठानेर हामी झन्झन यता हराएका छौँ। यी पाँच वर्ष मैले पनि दिल्लीमा यसै गरी बिताएँ। तर संजोगले नै भनौँ, मैले परशुराम दाई जस्तो साथी भेटेँ। उहाँले नै मलाई यो सङ्गठनसम्म ल्याइपुर्याइदिनु भयो। यो सङ्गठन र परशुराम दाई जस्ताको सङ्गत र सहयोगले मैले धेरै कुरा सिकेँ। विष्ट कहाँ गोठालो बसेको म दमैको छोरालाई, काला अक्षर भैँसी बराबर थियो। तर यहाँ आएपछि मैले सङ्गत र सहयोगले पढ्न सिकेँ, लेख्न सिकेँ। अझ मेरा आदरणीय दाई सुनाम, जसलाई मैले मेरो जिन्दगीभर बिर्सन सक्दिनँ, उहाँले मलाई धेरै कुरा बुझ्न सघाउनु भयो। हाम्रो समाज, हाम्रो रीतिथिति, हाम्रो देश, हाम्रो व्यवस्था, गरिब धनी, महिला र पुरुषका बीचमा होची अर्गेली जस्ता धेरै विषयमा दाईले मेरो आँखा खोलिदिनु भयो। म निष्पट्ट अँधेरामा थिएँ, दाईले म भित्रको मुन्छेलाई जगाइदिनु भयो। जिन्दगीमा कसरी बाँच्नुपर्छ भनेर बाटो हेर्न सघाउनु भयो। म उहाँलाई प्रणाम गर्छु। साथीहरू, सङ्गठन भनेको निकै ठुलो कुरो रहेछ। यसले हाम्रा ज्यानमा शक्ति हाल्दो रहेछ, हाम्रो धमिलो आँखालाई चम्किलो बनाउने रहेछ। यो एकबाट दुई र दुईबाट सय हजार हुँदै जाने कुरा रहेछ। हुन त यहाँ मौलानमा बस्ने तपाईँ हामी सबैले फिल्म हेरेका छौँ। त्यस फिल्ममा एउटा हिरोले सारा दुश्मनलाई भकाभक ढाल्छ, एउटा हिरोले एक्लै नराम्रो स्थितिसँग लडेर अझ जितेको पनि देखाउँछ। मेरो विचारमा यो कुरा ठिक होइन जस्तो लाग्छ। कुनै एउटा व्यक्तिले कुरो बुझ्दैमा ऊ एक्लैले लड्दैमा सारा शत्रुलाई कसरी ढाल्न सकिन्छ र? यो त गरिब वर्ग र गरिबको खुन पसिनामा मोज गरेर बसेका धनी फटा वर्गका बीचको युद्ध रहेछ। यो त वर्ग युद्ध रहेछ। न त यो एउटा व्यक्तिले बन्दुक उठारे हुने कुरो रहेछ, न त यो एउटा शत्रुलाई ढाल्दैमा जितिने रहेछ। यो त जनताको लडाइँ रहेछ। दुःखी निम्छा र गरिबको कुरो बुझेर ऊ आफैले लड्ने युद्ध रहेछ। जबसम्म तपाईँ हामी जस्ता दुःखी निम्छराले कुरो बुझेर हामी आफै लड्दैनौँ, त्यति बेलासम्म मरिकाटे केही नहुने रहेछ। हुन त हाम्रा देशमा पनि बेला बेलामा आन्दोलन भएका रहेछन्, तर ती आन्दोलन सारा दुःखी गरिब वर्गले राम्ररी कुरो बुझेर आफ्नो व्यवस्था ल्याउन गरेको भन्दा पनि थोरै राम्रा नेता जस्ता मुन्छेले गरेको आन्दोलन रहेछ भनेर मैले बुझेँ। थोरै नेताले युद्ध लडेर तिनले मात्रै जीवज्यान सुम्पेर आफूले भने जस्तो जितबाजी हासिल हुने रहेनछ। त्यसैले म पातको गामको लिखे दमै तपाईँहरूसँग भन्छु, हामीले फिल्मको जस्तो हिरो बन्न खोज्ने बाटो छोड्नपर्छ। बरु दुःखी गरिब सारा मुन्छेलाई जाग्नको निम्ति सघाउनु पर्ने रहेछ, दुःखी गरिबलाई सङ्गठित हुन सघाउनु पर्ने रहेछ। हामी जस्तै दुःखी गरिब सङ्गठित भयौँ र युद्ध लड्यौँ भने मात्रै हामीलाई कसैले हराउन नसक्ने रहेछ। तर दुःखी जनलाई सङ्गठित गर्ने कसले हो, केले हो? यहीँनिर आएर सङ्गठनको कुरा आउने रहेछ। निम्छरा वर्गको सङ्गठनले मात्र निम्छरालाई सङ्गठित गर्न सक्ने रहेछ। त्यसैले सङ्गठनको ठूलो काम छ भनेको मैले, त्यसैले सङ्गठनलाई हामी सबैले राम्ररी मलजल र गोडमेल गर्नुपर्ने रहेछ भनेको मैले। मैले अझ थप के कुरा राम्ररी भन्छु भने, हाम्रो समाजमा हामी गरिबको निम्ति राम्रो स्थिति ल्याउन, हामीहरू सबैले आदर पाउन, अहिलेको फोहोरी स्थितिको विरोधमा हामीले अझै लड्न पर्ने रहेछ। सन्चै यो कसैले हाम्रो पोल्टामा हालिदिने जिनिस हुने रहेछ। यो लडाईँको निम्ति हामीलाई सङ्गठन चाहिने रहेछ। त्यही सङ्गठनको वरिपरि बसेर मात्रै हामीले पाइला अगाडि सार्न सक्ने रहेछौँ, नत्र एक्का दुक्का हिँडेर मात्रै त्यसको डोप कहीँ कतै राम्ररी नबस्ने रहेछ। त्यसैले हामीले हाम्रो सङ्गठनलाई माया गर्नै पर्छ र सारा दुःखी गरिब वर्गले हातमा हात मिलाएर हिँड्नै पर्छ। साथीहरू, हुन त मैले धेरै के जानेको छु र, तर चित्त दुखाउनु हुन्न भने एउटा बात भन्छु। त्यो के भने, हामी यहाँ परदेशमा बसेर अर्काको ससानो नोकरी गरेर बसेको मान्छे हौँ। यस्तो गरेर बसेका हामीमध्ये कति साथीहरू गलत बानीमा फस्छौँ। अस्ति भर्खरै मलाई पाँच वर्ष अघि दिल्ली ल्याउने हाम्रा जेठाबाका छोरा एड्स भन्ने रोग लागेर मरेछन्। यहाँ आउँदा उनको कमाएको जति पैसा खालि जाँड र तास अनि आइमाईमा सक्थे। यस्तो नराम्रो बानीलाई हामीले छोड्नै पर्छ, त्यसो गरिन भने हामी बर्बाद हुन्छौँ। हाम्रो गलत त्यही लाउरेदाईको जस्तो हुन्छ। त्यसैले मैले यो बात भनेको हुँ। लेखिले अगाडि भन्यो, साथीहरू, घर छोडेर आएको पनि पाँच वर्ष बितेछ। अब अर्को महिनाको आखिरी तकमा मैले गाम फर्कने विचार गरेको छु। यहाँ दिल्लीमा बसिन्जेल सङ्गठनको काममा मैले जति सक्थेँ उति काम गरेको छु। गाम फर्केर पनि यहाँ जस्तै गरी काम गर्ने विचार छ। हुन त म नेता होइन, मैले राम्ररी कुरा गर्न नजानौँला, तर पनि जति सक्छु, जति जानेको छु, त्यति चाहिँ गामका दाजुभाइलाई सचेत पार्न कोसिस गर्छु। सुतेकालाई बिम्जाम्ला, बिम्जेकालाई उठाम्ला, उठेकालाई हिँडाम्ला भन्ने लागेको छ। हेरम मुखले भनेको जस्तो गरी व्यवहारमा गर्न गाह्रै होला, तर पनि अबको बाँकी जिन्दगी पशुको जस्तो गरेर चाहिँ पक्कै बाँच्ने छैन। आफ्नो पनि र अरूको पनि शिर उठाएर बाँच्नको निम्ति कोसिस गर्नेछु, तर मलाई तपाईँहरूको साथ सहयोग चाहिन्छ। म यहाँ नै भन्छु, सुनाम दाईले मलाई गाममा पनि सहयोग गर्नुपर्छ। साथीहरू, मेरो कुरो धेरै लामो भयो, अन्तमा अहिलेको तिथि फेर्न तपाईँ हामी जस्ता थिचोमिचोमा पारिएका दबाइएका गरिब निम्छराले एकजुट भएर लडाइँ लड्नै पर्छ। हामीले खुट्टा कमायौँ भने जगार तर्न सकिँदैन। म त अझ दलित दमैको छोरो, अरू जातका भन्दा मेरा थप दुःख छन्। मेरा निधारमा अछुतको कलङ्क छ। यो कलङ्क पुस्न हामी जस्ता अछुत पाउने भनेकाले थप लडाइँ पनि गर्नुपर्ने हो कि जस्तो मलाई लाग्यो। गरिब र धनीको लडाइँभित्र हाम्रो छुतछुतको विषय पनि पर्छ, तर गरिब र धनीको लडाइँमा गरिबले जितेछ भने पनि यो छुतछुत जिम्दै रहला कि भन्ने डर चाहिँ मेरा मनभित्र अझै छ। त्यसैले म जस्ता अछुत भनिएकाले लड्नुपर्ने युद्धपति पछि पनि बाँकी रहन्छ कि जस्तो लाग्छ। तर हामीलाई नर्कमा बाँच्न बाध्य पारेको यो छुतछुतको तिथि विरुद्ध लड्न तपाईँ साथीहरूले हामी अछुत पाउने भन्नेलाई सघाउनुहुन्छ र सघाउनुपर्छ भन्ने मलाई लाग्छ, किनकि हाम्रो निधारको यो कलङ्क तपाईँहरूको पनि कलङ्क हो जस्तो मैले ठान्छु। त्यसैले हाम्रो सबै लडाईँ हामीले एक्ला एक्लै होइन कि सबै दुःखी गरिब वर्ग मिलेर मात्र सफल पार्न सक्छौँ भन्ने विचार छ। साथीहरू, जो जहाँ भए पनि निम्सरो मान्छेको शिर ठाडो पार्ने लडाईँमा सबैले आफू सक्दो सघाम भन्दै तपाईँहरू सबैबाट बिदा माग्छु। लेखेले आफू जान्दो भाषण गरिसकेर मञ्चबाट झर्नै लागेको थियो। परशुरामले मञ्चको माइकबाट बोल्यो, साथी लेखेलाई एउटा गीत पनि गाइदिन अनुरोध गर्छु। लेखी फरक्क मञ्चमा फर्कियो, माइकको नजिकै गएर उभियो र भन्यो, साथीहरू मलाई हार्पिन बाजामा गीत गाउन आउँदैन, त्यसैले मादल मात्रै बजाएर गीत गाउँछु, राम्रो भएन भने माफ पाऊ। हलमा बसेका सबैले खुसीले ताली बजाए। लेखेले मञ्चको एक छेउमा राखेको मादल टिपेर भिर्यो, मादल ट्याङ्गो ठोक्यो, घाँटी सफा गर्न खाक्क खुक्क गरेर गीत सुरु गर्यो। हलो बाउसो गर्ने, माटोमाथि चल्ने, बाँझो धरती जोत्दै पसिनाले सिस्ने, श्रमै श्रमले लिपि पोती बाली फलाउने, रगत पोखी खनी खोस्री धरती सजाउने, सामन्तले होइन जिमिन्दारले होइन मेहनती किसानले हो अन्न उब्जाउने, गैती बेल्चा गर्ने, भीर पहरामा चल्ने, जाबल बजारेर नागबेली खन्ने, साहसले लिपिपोति बाटो बनाउने, घनछिना ठोकी ठोकी सडक बनाउने, ठेकेदारले होइन नाइकेले होइन मेहनती कुल्लीले हो सडक बनाउने, खेत किसानले जोत्ने, जिम्दार बसी खाने, रगत पोख्छ श्रमिक लडाईँ मालिक राई दाई गर्ने, सामन्तको चलन नै हो दुखी रुवाउने, पुँजीपतिको थिति नै हो श्रमिक सताउने, पुस्तौका यी जाली फटाहालाई चिनी श्रमिक एक भई भनौ हाम्रो संसार बनाउने, दुखी भए एक भई भनौ हाम्रो संसार बनाउने। गाइसकेपछि श्रोताहरूबाट ठूलो ताली बज्यो, सबै मान्छे खुसीले उफ्रिए, सिट्ठी बज्यो, फेरि गाईको आवाज सुनियो। तर लेखी मञ्चबाट सरासर दर्शकहरू भए ठाउँ गयो र एउटा कुनामा बस्यो। मञ्चमा बसेका पाहुनाहरूको बोल्ने पालो बाँकी नै थियो। परशुरामले नेपालबाट बोलाइएका अतिथि भनेर बोलायो, अब तपाईँ हामीलाई दुई चार बात सुनाउन आउँदै हुनुहुन्छ कमरेड नारायण। कमरेड नारायणले उति लामो भाषण गरेनन्, थोरै त धेरै महत्त्वका विषयमा उनले बोले। उनले बोलुन्जेल श्रोताले ध्यानपूर्वक उनका कुरा सुने। शान्त भएर बोलिरहेका कमरेड नारायण आफ्नो भाषण सकेर पहिलेकै कुर्सीमा गएर बसे। यसरी त्यो दिनको श्रमिक एकता सङ्गठनको खुला समारोह सकियो। हलबाट निस्कने बेलामा लेखेले हलको ढोका छेउमै सुनामलाई देख्यो। लेखे साथी, एकैछिन हामी कतै बस्न सक्छौँ भन्दै सुनामले लेखेको हात समाए। भइहाल्छ नि दाई, जाम उत चौरा बसौँ। लेखेले हल छेउको चौरतिर हातले देखाए। ठिक छ साथी, त्यहाँ गएर बस्दै गरौँ है त, म आइहाल्छु। सुनाम यति भनेपछि लेखेलाई छाडेर यसो अर्को कुनातिर बसे। नमस्कार है साथी, लेखेले यसो आफ्नो हात अगाडि जोडेर उभिएका नारायणलाई देख्यो। साथमा सुनाम पनि थिए। हत्तनपत्त लेखे उठेर हात मिलायो। दाई, म लेखे दमाई, म अघि मञ्चमै चिने साथीलाई, त्यही भएर नै भेट्न खोजेको। नारायणले लेखेका हातमाथि आफ्नो हात राखेर चपक्क अँठ्याए। लेखे साथी, तपाईँले साँच्चै नै गाम फर्कने पक्का गर्नुभयो? सुनामले चौरमा बस्दा बस्दै प्रसङ्ग कोट्याए। हो दाई, यो महिनाको अन्तिमतिर नै जान्छु। लेखेले आफ्नो निर्णय सुनायो। अनि कहिले फिर्नुहुन्छ नि? नारायणले सोधनी गरे। होइन दाई, म अब यो ठाउँमा आउँदिनँ, म त कहिल्यै मौला नफर्केको गरेरै घाम जान लाग्यौँ। लेखेले आफ्नो विचार राख्यो। अनि के गर्नुहुन्छ त साथी घाम गएर? सुनामले लेखेको आँखामा आँखा जुदाउँदै सोधे। खोइ दाई, अर्थात् त के गर्छु त्यो थाहा छैन, एउटा निर्णय गरेको कुरा चाहिँ यो नर्क जस्तो पछि जस्तो जिन्दगीको विरुद्ध मैले मान्छे हुने मान्छे जस्तो भएर बाँच्ने कोसिस गर्छु, तर यहाँ जस्तो दाईको सहयोग त मैले त्यहाँ पक्कै पनि पाउँदिनँ होला। त्यसैले म हजुरलाई विन्ती गर्छु, कम्तीमा वर्षको एक दुई खेप दाई हाम्रो पातले गाममा आइदिनुपर्छ, यो मेरो बिन्ती हो, लिखीले सुनामतिर फर्केर हात जोड्यो। अरे के गर्दै हुनुहुन्छ साथी यस्तो? सुनामले लेखेको हात बलियो गरी समात्दै हतार हतार आफ्नो कुरो राख्यो। साथी, त्यही कुरो गरौँ भनेर पनि मैले तपाईँसँग भेट्न खोजेको। आउन त म पनि कहिलेकाहीँ तपाईँको गाममा आउँला, तर तपाईँलाई थाहा छ मेरो अहिलेको जिम्मेवारी मौलानका साथीहरूसँग बसेर छलफल गर्ने, उनीहरूलाई सङ्गठित हुन सघाउनेछ। त्यसैले मैले तपाईँलाई साथी नारायणसँग भेट गराउन खोजेको। लेखे साथी, म नारायण साथीको काम गर्ने थलो भनेको नेपाल हो। म तपाईँको गाममा आउन नसके पनि साथी नारायण भए तपाईँ भए ठाउँ आउनुहुन्छ। तपाईँले गर्ने आँट गरेका हरेक सत्य र न्यायका काममा उहाँले तपाईँलाई सघाउनुहुन्छ। सुनाम नारायणतिर फर्के, तर आफ्नो कुरा पुरा नगर्दै लिखेले नारायणको शिरदेखि पाउसम्म हेऱ्यो। तर सर केही होइन, तपाईँले कुनै चिन्ता लिनु पर्दैन, नारायण साथीले तपाईँलाई मैले भन्दा पनि बढी सघाउन सक्नुहुन्छ। म त बिमारी मान्छे, कुरो नसकिँदै सुनामलाई लामो खोकीले समात्यो। साथी, म वचन दिन्छु, म तपाईँको पातलो गाममा तपाईँलाई भेट्न आउँछु, तर मेरो अनुरोध के भने तपाईँ जस्तो साथी आफ्नो गाममा मात्र होइन अन्तठाममा पनि सक्रिय भएर लाग्नुपर्छ। नारायणले लेखेसँग अनुरोध गरे चाहिँ गरे। खै, त्यो त अहिले नै कसरी भन्न सकौँला र? पहिले आफ्नो गाममा गएर काम सुरु गरौँ, त्यसपछि नै अन्तको बारेमा विचार गरौँला, हुन्न र दाई? लेखेले नारायणसँग सल्लाह गरे चाहिँ गर्यो। भइहाल्छ, गर्ने त त्यसै हो साथी। सबैभन्दा पहिलेको सङ्घर्ष त आफूसँगै आवश्यक छ, आफूसँग, आफ्नो घरसँग, आफ्नो गामसँग हुँदै अगाडि बढ्ने हो। सुल्टो तरिका त त्यही हो। तर नारायणले टाउको झुकाए। के को तर आयो फेरि? अनदाई, लेखेले नारायणको अनुहार हेर्न खोज्यो। सधैँभरि आन्दोलनले यस्तो गर्ने साथी पाउँदो रहेनछ, लेखे साथी। हामीमध्ये कतिपय साथीहरू आफू र आफ्ना चिन्तन व्यवहार एकातिर अथवा पुरानै राखेर कुरो चाहिँ नयाँको गर्छौँ। त्यसले गर्दा हामीले धेरै ठुल्ठुला समस्या भोग्नु परिरहेको छ। तर साथीको विचार सुन्दा नारायणले विश्वास भरिएको आँखाले लेखेलाई हेरे। साथी, यही कुरा गरौँ, साथीहरूको बिचमा चिन्जान गराइदिउँ भनेर नै मैले तपाईँहरूलाई यहाँ जम्मा गरेको। अब बाँकी कुरा त बादमा भेटमा उतै गामतिर गर्दा भइहाल्छ, धेरै ढिलो नगरौँ। लेखे साथी, नारायणजीले अन्त अरू साथीहरूसँग पनि भेट गर्नुपर्नेछ, त्यसैले यो भेट यहीँ टुङ्ग्याउँदा कसो होला? सुनामले कुरा टुङ्ग्याउन खोजे। हुन्छ दाई, तर नारायण दाई चाहिँ पक्का आउनुपर्छ है त, अनि सुनाम दाई पनि वर्षमा खेप त भेट्न पाए हुन्थ्यो। लेखेले बाँकी कुरा राख्यो। लेखेको कुरा सकिन बाँकी हुँदै सुनामले भने, ठिक छ लेखे साथी, तपाईँको मेरो भेट फेरि हुन्छ, म तपाईँ देश फर्को नगिने एक फेरा खोलीमा आउँछु, बाँकी कुरा त्यहीँ गरौँला है त। सुनाम र नारायणले लेखेसँग हात मिलाएर छुट्टिए। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन शरद पौडेलको उपन्यास लेखेको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज शरद पौडेलको उपन्यास लेखेको वाचन सुनिरहेका छौ। अब यसको बाँकी अंश वाचन सुनौ। पातले गामको विष्ट थरमा तीन दिनदेखि गाईगुई गाईगुई चलिरहेको छ। बाजे शोक सुर्ताले अस्तिको अझै झनै दुब्लाएका जस्ता देखेका छन्। उसै त लामो र चुच्चो नाक, झन गाला दबिएपछि उनको नाकको उचाइ थपिए चाहिँ भएको छ। बजै फटफटिँदै ओल्लो गरेर पल्लो गरिरहेकी छिन्। बाजे नै उस्तै हुनुहुन्छ। त्यति बढेकी छोरीलाई नाना बोलेका गाली नगर्नुहोस् न भनेर कतिपटक सम्झाएँ, मानिदिए पो हुन्छ र, काम अरे के हो, यो छोरीले पनि रुवाएरै छोड्ने भाइ। बजे आफ्नी मिल्दारू सङ्गिनी कल्टेनी बजेका घरमा गएर कुरा काटिरहेका थिए। हिजो आजको आइमाई त के हुन् के हुन्, कसैले यसोक एक वचन भन्न नहुने, अब हेर्नुहोस् न, देख्नु भएन मेरो बुहारीको चाला, छोराले यसो एक दुई लपेटा लायो भन्दैमा पासै लाउनु परेको थियो र, त्यस्ता लपेटा हामीले त कति खायो कति, खै त हामीले त्यसो गरिएन क्यारे, उल्टो सौता समेत बेहोरेर बसियो। कटेलीले फुलेस्ता लाइन्, कटेलीले बोलिरहँदा बजेले कटेलीका मुखमण्डलमा एकरो चाली हेरिन्। कुन्नी आफै पासोमा झुन्डिएकी हो कि तिमीहरूको कर्तुत हो, अब त्यो त परमेश्वर जान्ला। बजेले मुखै खोलेर यसो भन्न त सकिन, तर मनै मनमा कटेलनीको थप कुरा काटिन्। गुरुदुवा दिएनन् भनेर रात दिन बुहारीलाई वचनले डामेको त सारा गाउँले सुनेका छन्। बजे मनमा कुरा खेलाउँदै थिएन, होइन कहाँ गकी होला त साँच्चै सान नानी, हँ दिदी, कटेलीले बजेको तन्द्रा भङ्ग गरिन्। खै यहीँ गकी भन्ने थाहा पाए भए त कुरा सकिहाल्थ्यो नि, त्यही थाहा नपाएर त यो थाल भयो नि, बजेले कटेलीलाई जवाफ फर्काएन। त्यो तल्ला घरे पुछारे कान्छोले नि कति समय लाएको हो, हिजै बिहान गएको मुन्छे इन्ताकासम्म आइपुगेका छैन। बजेले खुइए लामो सास तानी, होइन कहाँ गएको छ र कान्छो, मैले त मेसो पनि पाएको छैन नि त। कटेनीले बजेलाई हेरे, कहाँ हुन्थ्यो र नाइ, तैँ मामा घरमा मरिछ कि भनेर बुझ्न पठाएको के अरे, बुझ्न गएको मुन्छे र आम्दै आम्दैन। बजेले कटेनीको कुराको जवाफ फर्काइन्, अनि जेठाजु कता निक्लनु भयो त नि, कटेनीले मुख बन्द गर्ने छाड देखाइन्। खै कता हो कता, केही भएरको मान्छे भए पो हुन्छ र, छोरी हराएको दुई दिन भयो, अलमस्ते चालले लन्ठ्याङ लन्ठ्याङ कता हो कता, ढुक्कै छ मलाई त, आम्चे कहाँ मरेछ र पो भन्नुहुन्छ घाँटे, कस्ता जुनी परेको मान्छे होला, परिताप केही छैन। बजेले बाजेप्रतिको आफ्नो असन्तोष प्रष्टै पोखिन्, भो दिदी यी लोग्ने मान्छेको कुरा नगर, झन् हिजो आज आएको यो कुकुरको मुते झोलले त झन् के भएका होला नि साँच्चै, यस्ता पितृबुढाहरूलाई नि के को लत बसेको होला, साँझ पऱ्यो कि भान्सा कुरा र खपी खानु छैन, अनि मध्यरातमा डुङ्ग गनाउँदै भित्र छिर्छन्, के को थिति आएको हो कुनी, बेजत बेजत भो दिदी हिजो आज त, बरु जेठाजुको त्यस्तो हाला छैन होला नि, मेरो मान्छेको त के कुरा गर्ने र, कटेनीले आफ्नो दुःखेसो राखिन्। त्यस्तै हो त्यस्तै, सबैका लोग्ने उस्तै हो, कली जागेको क्या त नि, बजेले अहिले भने केही कुरो चपाइन्, बो म त यतै पो हराएँ त, जान्छु बो केही गरेका छैन, त्यही मेरो कान्छो आउला र ढुक्क भएर भान्सा बनाउँला भनेर बने कि, अब त बिहालो भइसक्यो, ए बहिनी बरु दुईटा डल्ला आलु छन् भने देऊ न, तरकारीको जातै छैन। बजेले हिँड्ने बेलामा केही मागेरै छोडिन्, यी के हुन्थ्यो र नाइ भन्दै कटेलीले भान्सा छेउको डालाबाट गोडा तिनेक चाउरी परेका टुसाइसकेका आलु झिकिन् र बजेको हातमा हालिदिन्, हातमा आलुका गेडास मात्र बजे घरतिर पिरिन्। होइन कान्छो अहिलेसम्म ढिम्किया रहेनछ, पिँढीमा चोक्राएर बसेका बाजेले घरको ढोका छोपुगेकी बजेलाई सोधे, कुन्नी त म के जानन् त नि, लोग्ने मुन्जे भएको यसो तातेर खोज्ने होइन क्यारे, छोरीको नाका गुदलिसके खालि घरको घरै यसोको खोजी अन्तरी गरे हुन्थ्यो क्यारे, कुराको अलिअलि छनक पाछु के मैले, यता आत, बाजेले बोलिरहँदा चोरा खाले छेउछाउमा अरू कोही छन् कि भने चाहिँ गरेर चारैतिर हेरे। बजे तिन छक पर्दै बजे छेउ बाजे छेउ आइपुगिन्, के हो कसले के भनेर हो, बजेले बिस्तारै सोधिन्, कटवाल भेट भएको थियो बिहान, चौरेकी स्वास्थ्यलाई मालुम हुनुपर्छ हजुर भन्थ्यो, त्यसका आउने जाने थियो अरे तिनी, आमा भकी मुन्छे तरुणी छोरी कहाँ जान्छ के गर्छ यसो सुँग्न पर्दैन, बाजेले बजेलाई आँखा तारे, के थाहा र नि, थाहा पाउने हो र त्यो दमिनीले सोच्न समाजका कुरा, एउटा एउटा फतुर लायो नै तपाईँ र फेरि त्यो जाँडको घैँटो कुरौटी मुर्दार कटुवालका कुरामा, बजेले अनुहार रातो पारिन् र फटफटिँदै भित्र छिरिन्, ऊ क्या त नि आइपुग्यो नि कान्छो, गल्लीबाट आफ्नै घरतिर सोचेतै गरेको पुछारी कान्छालाई देखेपछि अनायासै बाजेको मुख खोल्यो। पुछारे कान्छा आइपुगेको खबरले बजै भान्सा छोडेर घर बाहिर निस्किन्, कान्छाले आँगनको डिलमा टेक्न पनि भ्याथेन, बाजेले सोधे के छ त नि कान्छा खबर, खोइ जान त त्यहाँ गइथ्यो अरे, तर हिजो बिहान त्यहाँ त हिँडेकी भन्नुहुन्थ्यो, घरमा जान्छु भनेर गइथिन् भन्नुभएको थियो क्यारे माइजूले, अझ अस्ति रातभर सम्झाकी पनि हुँ भन्नुहुन्थ्यो, म त सानानी यता आइसक्यो होला, बाटा कतै फेर परेछ कि भनेर पो आएको त, सानानी आएको छैन र, कान्छाले उल्टै सोध्यो, हिजै आके अरे, बाजेले कुरो पक्का गर्न खोजे, अँ कान्छाले धेरै बोल्ने जाँगर देखाएन, लौ न क्यार्नि हो, म त माइतैमा छ भनेर पो ढुक्कै भइथेँ त, पहिले पहिले पनि त्यसै गरेँ कि के अरे, त्यहीँ ओली पो भन्थेँ त, बजै आत्तीस्ती देखिन। कान्छा कहाँ गयो होली त नि त्यो, आज त पाँच रातै पो बित्यो त, बाजेको अनुहारमा पनि चिन्ता देखियो, त्यही त भने जेठबा म त दङ्ग परेछु, होइन अन्त जाने ठाम कहाँ होला र, कान्छाले पनि हाम हामी लायो, लौ न केही त गर्नै पर्यो, यत्तिकै घरमा कोचेर बसेर त, बजेले सबैलाई तताउन खोजिन्, अब कहाँ जाने त खै, एउटा लामो सासँग बाजेले आवाज पनि निकाले, कान्छा त्यो कटवालेले भनेको ठाउँमा पो यसो सुन्छस् कि त, बाजेले चोर आँखाले कान्छालाई हेरे, के हो र जेठबा के भन्थ्यो त्यसकी मसाई दुवा कान्छाले कुरो बुझ्न चाह्यो आज त एक फेरा यसो चौरे दमेका घरतिर सानानी चौरी कहाँ आउने जाने गर्थ्यो अरे त्यही कहीँ चुहाई छ कि त्यस दमिनीलाई न त्यसैले पो बुद्धि बिगारिदिएकी हो कि के भर भो र त्यस्तो छोटा जातको बाजेले कान्छाको कानसँगै मुख जोडेर बोले जेठबाका कुरा सुनेपछि कान्छाले टुवा परेर जेठबाको अनुहारमा हेऱ्यो भो यो कुरामा चाहिँ विश्वास लागेन है जेठबा मलाई एक फेर पुगेर त आइज के बिग्रिन्छ त्यति गर्दा बाजेले खाउँला चाहिँ अनुहार पारेर कान्छालाई हेरे लौ त नि जा भन्नुहुन्छ भने जामला तर खानकी टिपेर जान्छु भोक लागेछ भन्दै कान्छो पुछार गर्तिर जान उठ्यो अब यहीँ खाएर जान त भनौँ भने यहाँ पनि पाकेकै छैन गरे घाँस टिपेर चिस्से हात आएर गएस बाजेले कान्छालाई उर्ती लाए चाहिँ गरे पुछारे कान्छो अहिले बाहुन गाउँमा भएका ठिटामध्ये अलिक फुर्तिलो केटो बात गर्दा पनि अरूले भन्दा अलिक ढङ्ग पुऱ्याएर गर्ने कोसिस गर्छ हुन त गाउँको स्कुलबाट टेस्टसम्म पास गरेपछि उसको पढाइ त्यहाँभन्दा उकालो कहिले लागेन तर गफ गर्दा गर्दा कहिले आइएबिएसँग पनि उसले दब्ने छाड देखाउन्नथ्यो पञ्चायती शासन ढाल्न कसले कहाँ कहाँ के कस्ता जुलुस निकाले कसरी पुलिसले मान्छे मारे कसरी जनताले पुलिस खेदे त्यसको राम्ररी बयान गर्न पातले गाउँमा कान्छो जति अरू कोही सक्दैनथ्यो समाजवाददेखि बौद्धले जनवादसम्मको अर्थ पातले गाउँमा उही कान्छाले लाउँथ्यो कान्छो सुरु सुरुमा खाटी काङ्ग्रेस थियो तरुण दलको सदस्य तर सदियारासँग एउटा बुट्टाको घाँसमा झगडा गरेपछि उसले काङ्ग्रेस तरुण दल सबैलाई इस भनेर देखाइदियो भएको केही थिएन उसको सदियारा थियो बुट्टे साइलो साँधको गरामा कुटमिरोको बोट थियो यसपल्ला खै कसको आड पाएर बुट्टे साइलाले कान्छाको भागी नराखी एकलौटी कुटमिरो काट्यो त्यहीँदेखि यिनको भनाभन भयो र कान्छाले तैँले हिँडेको बाटो त किजात भए हिँडौँला भन्दै बुटे साइलो हिँडेको बाटो हिँड्न छोड्यो बुटे साइलालाई काङ्ग्रेसको सदस्यता कान्छाले नै भिडाएको थियो उति बेला हामी बाहुन जातिको जनै थाम्ने पार्टी यही हो बुटे दाई भनेर साइलालाई काङ्ग्रेस बनाउन कान्छो अहिले आफै काङ्ग्रेसमा नबस्न भन्न पुग्यो त्यही बेला जग्गाको तिरो तिर्न जिल्ला जाँदा ऊ बसेको होटलमा उसले टेप रिकर्डमा एउटा नेताको भाषण सुन्ने मौका पायो त्यही क्षणदेखि पुछार गरे कान्छाले उही नेताको पार्टी समात्यो अहिले ऊ आफूलाई कम्युनिस्ट भन्ठान्छ तर गफ चाहिँ आकाश पातालका सबैका गर्छ कान्छो जाँगरिलो फुर्तिलो पनि छ गाममा कसैलाई अलिकता केही समस्या पऱ्यो कि सघाउन पनि हिँड्छ सघाए बापत निमेक खोज्दैन खालि देख्नुभयो त हामी भण्डारी पार्टीका मुन्ची कस्ता छन् केही गर्छ भने राष्ट्रको हित गर्ने यही पार्टीले हो क्या बरु तपाईँहरूले पनि यो पार्टीलाई सघाउनु पर्यो सदस्य बन्नु पर्यो भन्छ कान्छाले आफ्नो यस्तै रङ्गढङ्गले पनि पातले गाममा भण्डारी पार्टीमा केही मान्छे हुलिसकेको थियो दमिनी भाउजू बाहिर निक्ल त पुछारे कान्छाले लेखेको घरको ढोकाबाट यसोक मुन्टो छिराएर चाउरीलाई घर बाहिर बोलायो होइन को आउनु भएको छ र लेखेकी आमा बाहिर निक्ली ढोकामा पुछार गरे कान्छालाई देख्ने बित्तिकै लौ नमस्कार है मुखिया भन्दै जुम्ला हात जोडेर टाउको निहुराई के को मुखिया सुखिया हो भाउजू म त अरू जस्तो होइन यो जमानामा पनि के मुखिया विष्ट पाउने हो हामी सबै एकै जात हो वात्तै के क्रान्ति गरौँ भनेर हो नत्र म तिम्रा घरभित्र छिर्न पनि गाह्रो नमान्ने मान्छे पो त भाउजूले चिनेकै छैनौ मलाई कान्छाले आफ्नो पार्टीको घोषणापत्र नै पढे चाहिँ गर्न खोज्यो किन होला त नि मुखिया अब काम गर्नलाई हो भने आज ओछार छैन के अरे मुखिया भोलि पर्सि हो भने विचार गरौँला चौरीले कान्छो आउनुको लख काट्न खोजी होइन होइन भाउजू अर्थ कामले आएको होइन सिरान गरी जेठपाकी सानानीको बारेमा तिमीलाई केही थाहा छ कि भनेर बुझ्न आएको कान्छाले लेखेकी आमालाई यो कुरा भनिरहँदा छेउछाउमा अरूले आएर सुन्छ कि भनेर यसो आँखाडु लायो लौ न के भयो मुखिया सानानीलाई चौरी छक्क परे होइन होइन भाउजू अर्थक भा त केही होइन अस्ति मावाला हिँडेको सानानी मावालामा नि छैन कता गएछ भनेर खोज्न हिँडेको कान्छाले कुरो चपाए अबुई के थाहा पाम्र नि हामीले बरा कहाँ जानु होला त नि सानानी सबै ठाउँमा खोजिसक्यो हो र मुखिया लेखेकी आमाले अलिक बढी जान्न चाहे अब कहाँ खोज्ने हो र खुट्टा लाग्यो मान्छे कहाँ हो कहाँ हो कान्छाले कुरो टार्न खोज्यो अनि भाउजूले कहिलेदेखि भेटेको छैन त नि सानानीलाई कान्छाले बिस्तारै कुरा चोर्ने सुर कस्यो चौरीले आँखा सक्क नचाहे सम्झन खोजे चाहिँ गरी खोइ मुख्य गोडा 15 दिन जति अघि भेट्या हो त्यसपछि देखभेट छैन म त झन् आजभोलि नानी भरठाम जाम्ला भनेर सोचिरहेको थिएँ चौरीले निधार मुजा पार्दै भने के भयो होला त मुखिया म जैसी हुम्र त नि यो के भएको भन्ने थाहा पाए किन तिम्रा घरतिर बुझ्न हिँड्थे र कान्छाले अलिक ठाडो जवाफ फर्कायो हामी पाउनी जाबा कहाँ बिष्टकी छोरीको कस्तो खोजी हो त नि यो सोच्छन समाजका बात चौरी टकटक्किन खोजी लौ मुखिया म त भित्र ढिँडो बसाल्छु चौरी घरभित्र छिरी कान्छो के गरौँ न कसो गरौँ भयो चाउरी उठेर घरभित्र छिरेपछि वाल्ल परेको कान्छो जुरुक उठेर केही हिँड्नै आँटेको थियो उसले घरपट्टि सोझेको चाउरीलाई देख्यो लेखेको बाउ चौरीले घरको आँगनमा टेक्न पनि भ्याथेन। कान्छाले मुख खोल्यो, ए चौरी दाई होइन कता गएको थियो र? उठेको कान्छो फेरि चौरीको पिँढीमा टुस्स बस्यो। कहाँ हुन्थ्यो र मुखिया, उही भारी त हो नि, पाँच दिनमा एकपल्ट आउँदैछु। चौरीले कपाल कनायो, त्यहीँ बजारटी त हो नि, अहिले निकै बेर लाग्यो त नि। कान्छाले कुरो लम्बायो, हुन त त्यहीँटी हो के अरे मुखिया, तर बाटामा अलिङ फेलिङ, फेरि तल किन्दारको बजार बाटोसम्म आएको, त्यहीँ कु आइमाई मुन्छे नयाँ पुला फेला परिचय अरे भने, अनि तिनकै बात सुन्दा अलिक ढिलो भयो। चौरीले ढिलो हुनुको कारण बताउन खोज्यो। चौरीको कुरो सुनेको कान्छाले कान अलिक ठाडो पार्यो, नयाँ पुला अरे होइन कताकै आइमाई मुन्छे हो त नि, केही सुनेनौ? कान्छे चौरी बसीतिर सर्यो, खोइ हिजो अस्ति नै डुबे जस्तो छ अरे, यहाँ मानको फुलिया छ, चिन्ने मुस्किल छ भनिन् के अरे। आफूलाई चासो नभएको कुरा बोल्दा बोल्दै चौरीले घरको ढोकापट्टिको टाउको फर्काएर करायो, ओइ एउटा सानो आगोले त। छोड्दै भयो चुरोटका बात, त्यही कुरो गरौँ न, अनि त्यो मुन्छे अहिलेसम्म त्यहीँ राखी छन् अरे कि लिएर गएर त नि? कान्छाले लासबारे अलिक बढी कुरा जान्न चाह्यो। खै मुखिया, अर्थको त केही भ्याउ पाइनँ है मैले, अब आफ्नै गाउँतिरकै भए हल्ली चल्ली भइहाल्थ्यो के अरे, कुन सात डाँडापारीको मुन्छेका पछाडि चाहिँ लागिनँ म त। चौरीले लासपट्टिको कुरो सक्यो, अनि मुखिया कताटी हो त नि आज, के कति कामले आउनु भएको कुन्नी? चौरीले कान्छाको मुखमा हेऱ्यो, कतै हेर्ने यसै घुम्दै आएको। कान्छाले कुरो टार्न खोज्यो। नजिकै बसेकी चौरीले कान्छाको मुखमा यसो हेरी, ऊ क्या विष्टकी छोरी सानानी हराउनु भयो अरे नि त, अस्ति त हराएकी मुन्छे अस्तक आउनु भएको रहेनछ, त्यही बुझ्न हिँड्नु भएको नाइ, सिधा कुरा नभनेर मुखिया पनि के को फेरि? चौरीले कान्छाको पोल खोली, के भन्छ यो, यसका बात साँच्ची हुन् कि ख्याल हुन् मुखिया? चौरीले कान्छातिर ठाडे हेरेर सोध्यो, खै के ख्याल भन्नु के साँच्ची भन्नु, सानानी घरमा छैन क्यारे, ख्याल साँचो जे भने नि त्यही हो। कान्छाले चौरीको घरको भित्तासँग बात मारे चाहिँ गर्यो, हँ चौरी दाई, कि सानानीलाई पनि हाम्रा नेतालाई चाहिँ मारे होला नि त पापीहरूले? कान्छाले आफ्नो नेता भडारीको दुर्घटनाको सम्झना गर्न खोज्यो, उटोल आयो, खै विष्ट नेताको त हामी जस्ता गरिबले के पत्तो पाम्रो, के कसो भयो उही, कहिले कहिले हजुरहरूका दुई बात सुन्न पाओ, तर सानो नानी गाँठे कहाँ गएन होला ती केटी, आँखामा हाली नबिजाउने थिइन्, विष्ट मुखियाकी छोरी भन्न पनि नसुहाउने, हामी जस्ता पौनीसित बोल्दा बात गर्दा पनि जहिले पनि तिमी हो के अरे नहाँसी बोल्ने, लखेन कि थिएन गाँठे? चौरीले सानो नानीको गुण सम्झन खोज्यो, के को लखेन नि, त्यही आठ महिना जन्मेकी कुलच्छिनले यो विधि पार्यो, डुमको बुद्धि। चौरीको बातको जवाफ कान्छाले मनमनै गुन्यो र अन्त्यमा मुख खोल्यो र चौरीले सुन्ने गरी भन्यो, त्यही त नि, अनि होइन मुखिया एक फेरा नयाँ पुलातिर झर्नुहोस् उपो, हिजो आजको समयमा मुन्छेको त भर हुन्न, कथङकाल हाम्री सानानीले नै पो त्यसो गरेकी हुन् कि, मना के पिर थियो? चौरीले कान्छालाई सल्लाहले सघाउन खोज्यो। केही गन्ध पाइयो त कान्छा? घरको पिँढीबाट बाजेले आँगनमा आइपुगेको कान्छासँग सोधे। कान्छाले निधारमा मुजा पार्दै जवाफ दियो, मैले अघि नै भनेको थिएँ नि त्यस्ता गुह्य दमिनीसँग बात गरेर नि मुन्छे पत्ता लाग्छ। बाजेको नजिकै गएर साउतीको चालमा फुसफुस आयो, एकपल्ट नयाँ पुलातिर झर्ने हो कि जेठफा, किन जाने हो त्यहाँ थिम, आफन्त को छ र जान्छे त्यहाँ, बरु सिरकोटी सानीमा कहाँ पो गए कि, मलाई त त्यता मन गएको छ, उहाँ कान्छा क्यार्ने होला? बाजेले आफ्नो मनको कुरो कान्छाको अघितिर राखे, होइन जेठपा कुरा अर्थकै छ, अघि चौरी डुम भेट भएको थियो, त्यहाँ नयाँ पुला एउटी आइमाई मुन्छेको लास निकाली छ अनारे, कतै त्यो हाम्रै सानो नानी पो हो कि, हराएको मुन्छेको के भर भर? कान्छाको अनुहारमा शङ्का देखियो। नरुनु चेठियामा, कुरो बुझेन सुझ त्यसै, कान्छाले बजेलाई सम्झाउन खोज्यो। लामो सास तान्दै बाजे उठे, घरको पालीमा सूर्यका जुत्ता निकालेर खुट्टामा उने, घरको पिँढीबाट आँगनमा ओर्लिँदा ओर्लिँदै बाजेले लामो स्वरमा आवाज निकाले, हे परमेश्वर, कान्छा बुटेलाई नि लिएर जाने हो कि? आँगनमा झरेपछि बाजेले साथी बढाउन खोजे, त्यसलाई लाने भए त जान्न जेठा बाबा, बुट्टे साइराको नाम सुन्ने बित्तिकै कान्छो जङ्गियो र तर्कन खोज्यो, होइन कुरोसम्म गरे लौ त हिँड्न हिँड्। बाजेले कान्छाको अगाडि हार स्वीकारे, कान्छो अघि लाग्यो, बाजे लुकुर लुकुर उसका पछाडि। बाजेले घर छाडेको आधा घन्टा जतिपछि बुट्टे सेनाले बाजेको घरको आँगन टेक्यो, आँगन बाहिरबाट बुटले बोलायो, हजुरबा कहाँ कता हिँड्नु भएर हो? बोलाउँदा बोलाउँदै बुट्टे घरको पिँढीसम्म पुगिसकेको थियो, को हो भन्दै चिस आँखा लिएर बजे बाहिर निस्के, यस साइला पो रहेछ त, बजेले बुट्टे साइलो बसोस् भनेर चकटी सारिदिइन्, होइन यसै ठिक छ, खै त नि हजुरबा, बुट्टेले सोधनी गर्यो, खै नयाँ पुलतिर पुगेर आम्नी भनेर भर्खर निस्कनु भएको छ? बजेले साँचो सत्य बताइन्, अनि जाम मानेका भए त म पनि जान्थेँ नि साथी, किन एक्लै? बुटीले मनको कुरो राख्यो। होइन, ऊ पुछारे कान्छो गाछ, बजेले बोल्न एक निमिष ढिला गरिन। पुछारे कान्छोको नाम सुन्ने बित्तिकै बुटीलाई औडाहा छुट्यो। त्यस्ता मुर्दारलाई साथी लिएर गएर पनि केही उत्पत्ति हुन्छ? दुनियाँमा नभएको उडुवा साइदुवा, न बोलीको ठेगान छ न गराईको ठेगान छ। हजुरबाला पनि के भाव कुन्नि, जानुभएको थियो ए त्यसका व्यवहार त? बुटीले तितो पोख्यो। छोडेको चारै घण्टापछि बाजेर पुछारे कान्छो नयाँ पुला बजारको छेउमा पुगे। एक एक कप चाहा खाम जेठबा, अनि त्याँडी जाम्ला, पुछारे कान्छाले बाजेसँग प्रस्ताव राख्यो। लौ भन्दै बाजे पुछारे कान्छो छिरेको चिया दोकानमा छिरेर बेन्चीमा बसे। पुछारे कान्छाले चिया माग्यो। होइन यहाँ कता हो, गण्डकेटी लास निकाली छन् अरे नि हो दाई? चियाको सुरको तान्दै पुछारे कान्छाले होटलवालासँग कुरो बुझ्न खोज्यो। अँ हो, लास त हिजै देखियो क्यारे, तर आज बिहानसम्ममा पुलिस बोलाइवरी बल्ल पाखा तानेर ल्याएछन् अरे। होटलवालाको अल्छी अल्छी पाराले जवाफ दियो। अनि कताको रहेछ त नि, केही थाहा भयो कि? पुछारे कान्छाले कुरो अघि बढायो। खै आफू त गइया छैन क्यारे, आइमै हो गरे। कताको भनेर पत्तो पनि पा छैनन् भने गरे। होटलवालाले धार्नीको जस्तो जिब्रो बल्ल बल्ल चलायो। अनि लास कहाँ राखे रहेछन् त? पुछारे कान्छाले जाँतो जस्तो गरुङ्गो होटलवालाको पिछा छोडेन। ऊ तल गण्डकीकै किनारा छ कि क्या हो, गइरहेछन् है मुन्छे सबै? गिलासको चिया फिट्दै होटलवालाले सूचनाको बारी बिसाउन खोज्यो। जाम त नि जेठबा, चिया सकेर पुछारे कान्छो जुरुक्क उठेर होटल बाहिर निस्क्यो। उसका पछाडि पछाडि जेठबा बनाउँदा बाजे थिए। होइन, कहाँको मुन्चे परेछ पुलिस दाई? लास कुरेर बसेको पुलिस छेउ पुगेर पुछारे कान्छाले जान्न खोज्यो। त्यही शनाखत गर्न पाएर त कुरेर बसिया देखा छैन? पुलिसले रात आँखाले पुछारे कान्छालाई हेऱ्यो। पुलिसको आँखा देखेर पुछारे कान्छो झसक्क झस्कियो। हाम्रो मुन्चे पनि हराएको थियो के दाई, किन रिसाउनु भएको छ र? मनमा पुलिसको आँखाको डर भए पनि पुछारे कान्छाले कुरो चाहिँ गर्यो। कस्तो मुन्छे हो? रातो आँखे पुलिसले आँखा अझ पर्लक्क पार्यो। छोरी मुन्छे? पुछारे कान्छोले लासपट्टि आँखा तेर्सायो। लासलाई सेतो कपडाले पुरी ढाकेको थियो। मुख हेर्न मिल्दैन दाई? पुछारे कान्छाको थुतुनो फेरि चल्यो। कतिपल्ट देखाउने हो, जति देखाए पनि चिने जाने कोही भन्दैन? रातो आँखा पुलिसले च्याउलाग्दो गरी बोल्यो। गएर आफै हेरे भयो, बरू लासमा नसुनु नि। रातो आँखाले आफ्नो ड्युटी पुछारे कान्छातिर सार्न खोज्यो। जेठबा क्यार्ने होला, गएर त हेर्नै पर्यो गरिन्। पुछारे कान्छो लासतिर जामला चाहिँ गर्यो। पक्का कान्छा, म पछिल्लोतिर जान्छु, यसो त मैले हेर्न सक्दिनँ, मलाई त भाउन्न छोड्छ। जेठबा भन्ने बाजे बोल्दा बोल्दै लास हेर्न जम्मा भएको भिडको पछिल्लोतिर गएर गण्डकीको ढुङ्गामाथि ठुसुक्क बसे। बाजेको टाउको लत्रियो, लत्रेको टाउको धान्न बाजेले हात उचालेर गालामाथि राखे। अहो, के विधि सुन्निएको, चिन्ने मुस्किल मुस्किल भयो गाँठे। चिँडो हुँदा यो कोठी नभए भए कसले चिन्ने? लौ, यो त हाम्रै सानानी हो। लासको मुख हेरेपछि पुछारे कान्छाले फटाफट बोल्यो। को पर्छ तपाईँको? रातो आँखे पुलिस पुछारे कान्छो भए ठाउँमा आयो। मेरी बहिनी पर्छ यो, यो आत्महत्या हुँदै होइन, यो हत्या हो, हत्या। बुझ्नुभयो पुलिस दाई, यो खसो खास हत्या हो। पुछारे कान्छाले दारा किटो लाजे गर्यो। खसो खास, यो लासलाई तपाईँले चिन्नुभयो क्या हो त? रातो आँखे पुलिसको अनुहारमा चमक देखियो। नचिनेको भए चिने भन्थ्यो त, अझ यसको बुवा पनि यहीँ। ए जेठबा, पुछारे कान्छो आत्तिँदै अत्तालिँदै भिडलाई ठेल्दै बाहिर बाजे भए ठाउँमा गयो। जेठबा हाम्रै सानानी रहेछ। पुछारे कान्छाको अनुहार रातो भएको थियो, आँखामा आँसु भरियो। बाजेले के गर्ने कसो गर्ने मेलोमेसो पाएनन्। शिरको ढाका टोपी झिकेर आँखा छोपे। निकै बेरपछि टोपी झिक्दा उनका आँखाबाट भलभली आँसु बगेको देखियो। अनुहार फुस्रो फुस्रो भइसकेको थियो। राम्ररी नै हेरेको होस् त कान्छा, बाजेले कुरो पक्का गर्न खोजे। अब रोएर के हुन्छ र बाजे, म त को होला कसको होला भनेको त? हाम्रा सिरान गरी पण्डित बाजेकी छोरी पो रहेछ त हत्तेरिका। नयाँ पुलाको कपडा दोकानी निहार साउले बाजेको नजिकै गएर सान्त्वना दिन खोज्यो। म त बर्बाद भएँ साउजी, छोरीले यो के चाल गरे कि होला, के नपुग्दो थियो र त्यसलाई? बाजेले बेल उठ्दै गरेको गण्डकीतिर हेरे। होइन होइन जेठबा, केही गरी यो आत्महत्या होइन, यो त हत्या हो, हत्या। कुन चाहिँले हत्या गरेर गण्डकीमा फालिदिएको हुनुपर्छ? सुन्नु भएको छैन हाम्रो नेतालाई कसो गरे? ठ्याक्कै त्यसै गरेका हुन्। कान्छाले सानानीसँगै आफ्नो नेतालाई जोड्न खोज्यो। त्यसै भए पनि ज्यानमा कतै खतपात हुनुपर्ने, त्यसो त केही छैन भन्छन्। खै के हो के हो, निहार साउले पुछारे कान्छाको कुरो काटुलाई जे गरे, कहाँ त्यसो भनेर पाइन्छ? हाम्रा नेताका ज्यानाकै खतपात थियो र, तर हत्याराले कसरी हत्या गरिदिए त? तपाईँ कुरो नगर्नुहोस् साउजी, अब यो यसै साम्य हुँदैन, हत्यारा पत्ता लाउनै पर्छ, पुछारे कान्छो जोसियो। अब त्यस्ता ठुला नेताको त इन्ताका बर्खखाममा बुट खबर भएन, छेउकुनाका मुन्छेको हत्या नै भए पनि कसले पत्ता लाउने हो र? निहार साउले पनि आफू शब्द कुरो राख्यो। यी पानीमारको कुरा भए साउजी, 20 वर्ष लाने हत्यारा त खोज्नै पर्छ, छोड्ने कुरा छैन। प्रतिक्रियावादीहरूले हाम्रा सारा मुन्छेको हत्या गरेर सक्ने भयो, हिजो नेताहरू आज सान्नानी। पुछारी कान्छाले बातै पिसी जसो सानानीले आफ्नो नेताको बराबरीमा उभ्याउन खोज्यो। लास हेर्न जुटेको भिड लाग्यो, यो मुन्छे सिल्ली सिल्ली खालको रहेछ कि क्या हो? तर सबैले ध्यान दिएर उसका बात भने सुने। झनपछि झन पुछारे कान्छाको सुर माथि माथि उचालिँदै थियो, होइन यो लासको बाउ पर्ने भनेको को? रातो आँखे पुलिस बाजे छेउ आयो। म अभागी नै हो हजुर, बाजेले एकैपटकमा निधारको पसिना, आँखाको आँसु र नाकको सिँगान शिरको टोपीले स्याट्ट पुछे। उता जाम्न त एउटा मुचुल्का गरौँ, तपाईँले लास बुझेपछि हामी जान्छौँ। रातो आँखाले सजिलो बाटो रोज्यो। कहाँ त्यति सजिलै हुन्छ र पुलिस दाई, पक्नुहोस्, तपाईँहरू अहिले जान पाउनुहुन्न, म पार्टी अफिसमा फोन गर्छु, अन्त्याडी मात्रै फैसला होला, यसै दपाउने कुरा हो र यो? रातो आँखाका आँखासँग आँखा जोधाउँदै पुछारी कान्छाले आफ्नो भने राख्यो, होइन यी मर्ने आइमै नेता हुन् र भने? रातो आँखाले जिल्ल पर्दै आँखी भाउ खुम्च्यो, के को नेता हुनु पर्यो, हाम्रो पार्टीको सदस्य हुन्ने, यस चुनावमा हाम्रै पार्टीलाई नै भोट दिइछु भन्थे। हेर विचार, मैले बुझेको छु, यो सबै प्रतिक्रियावादीहरूको खेल हो। पुछारी कान्छाले नदी किनारको ढुङ्गासँग बात गरे जे गरी खोप्रो परेर कुरो गर्यो। लौ लौ कहाँ फोन हर्ने हो, मन्त्री प्रधानमन्त्री ककसलाई बोलाउने हो, जे जे गरिन् छिटो हरम। रातो आँखे पुलिसले झिन्झ्याट लाग्दो आवाज निकाल्यो। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन शरद पौडेलको उपन्यास लेखेको वाचन हो। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिएको छ। हामीलाई विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। इमेलका लागि shrutiutiai shruti@unn.com.np। हस्त, अर्को शुक्रबार लेखेको 16 तथा अन्तिम श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि मंगलबारको श्रुति सम्वेकमा हर्मन हेस्यको उपन्यास सिद्धार्थको वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत किमिरी विदा हुन्छौ। शुभरात्री।